यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। बागलुङ र गुल्मीमा पहिरोमा परि 11 जनाको मृत्यु, 4 जना बेपत्ता। भारी वर्षाको उच्च जोखिम रहेका 34 जिल्लामा आज र भोलि रात्रि बस नचलाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको अनुरोध। भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनद्वारा संसद विघटन, विपक्षी नेत्री खालिदा जिया रिहा। र काभा महिला भलिबल नेशन्स लीगमा इरानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने।
भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G।
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G। आफ्नो भन्या आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। बागलुङको बडीगाड गाउँपालिका ओडा नम्बर 9 र 10 पहिरोले पुरिएर 7 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता रहेका छन्। ओडा नम्बर 10 आरूपाटा बाख्रेमा गएको पहिरोमा परि 70 वर्षीय मोती देवी कामी, 6 महिनाकी बालिका सीता बिक, 7 वर्षीय मालती बुढा, 8 वर्षीय अमल बुढा, 11 वर्षीय सीता पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डीएसपी राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ। यस्तै ओडा नम्बर 9 नयाँ बस्तीमा पहिरोमा पुरिएर 14 वर्षीय विधान परियार, ओडा नम्बर 9 खहरेमा पहिरोले पुरिएर 26 वर्षीय बसन्त बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो। ओडा नम्बर 10 आरूपाटा बाख्रेको पहिरोमा हराइरहेका 4 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। सोही स्थान बस्ने 60 वर्षीय मधु बुढा, 10 वर्षीय मनोज बुढा, 3 वर्षीय आरूस थापा र 11 वर्षीय सुमन बिक पहिरोमा हराइरहेकाले खोजी भइरहेको इलाका प्रहरीले जनाएको छ। पहिरोमा परि घाइते भएका 10 जनाको उद्धार गरिएको छ। घाइते मध्ये 60 वर्षकी सुमित्रा बिक र 78 वर्षका जोग बहादुर बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनास्थल निकै विकट र पहिरोले सड़क बगाएकोले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर 1 20 कटौजेमा पहिरोले 2 घर बगाउँदा 4 जनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिकाका उपमेयर गंगा श्रेष्ठले 46 वर्षीय गोरे बिक, 67 वर्षका हुकुम बहादुर बिक, 66 वर्षीय मसुरी बिक र 2.5 वर्षीय रियान्सी बिकको पहिरोले पुरिदा मृत्यु भएको जानकारी दिनुभयो। 2 जना घाइते अवस्थामा उद्धार गरिएको छ। काठमाडौँ हेटौडा जोड्ने कान्तिलोक पथ अन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा बागमती गाउँपालिका ओडा नम्बर 2 पाङदुरे र छबेनीमा हिजोदेखि पहिरोका कारण अवरूद्ध सड़क सञ्चालनमा आएको छ। पहिरो हटाएपछि आज दिउँसोबाट हेटौडा काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको ललितपुरको भट्टेडाँडा इलाका प्रहरी कार्यालयले जनाएको छ। सड़कका 3 स्थानमा ठूलो पहिरो गएकाले ठूला सवारी साधन सञ्चालनमा ल्याउन अझै केही दिन लाग्न सक्ने लाग्ने प्रहरीले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सड़कमा आज र भोलि रात्रि बस नचलाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज र भोलि वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सड़क क्षेत्रमा बाढ़ी र पहिरोको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको हो। विभागले भारी र अतिभारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 34 जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ। विभागले ताप्लेजुङ, 5 थर, संखुवासभा, 13 थुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बागलुङ, कास्की पर्वत स्याङजा तनहुँ नवलपरासी पूर्व लमजुङ गोर्खा कपिलवस्तु रूपन्देही पाल्पा गुल्मी दाङ बाँके बर्दिया प्युठान अर्घाखाँची रूकुम पश्चिम कैलाली कञ्चनपुर डडेलधुरा डोटी र बैतडीलाई उच्च जोखिममा राखेको छ। विपदको जोखिममा रहेका नागरिकलाई जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न जोखिमयुक्त क्षेत्रमा पूर्व तयारी र प्रतिकार्य गर्न विपद सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिसँग समन्वयमा रहन प्राधिकरणले सूचित गराएको छ। उच्च जोखिमका जिल्लामा जुनसुकै बेला विपद आउन सक्ने भएकाले खोज तथा उद्धारका लागि ती जिल्लाहरूमा तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहने भारी वर्षाको अवधिभर अत्यन्त जरूरी अवस्था बाहेक यात्रा नगर्न नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन प्राधिकरणले आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार देशको विकास र समृद्धिको मूल बाधक भएकाले यसको रोकथाम नियन्त्रण र अन्त्यका लागि सरकार दृढतापूर्वक लाग्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार निर्मूल गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो। भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकको उद्देश्य र कारणबारे छलफलका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरूद्ध सरकारले शून्य सहनशीलताको नीति लिने र भ्रष्टाचारमा संलग्न जो कोहीलाई अनुहार नहेरी कार्यवाहीको दायरामा ल्याउने बताउनुभयो।
फेरि पनि मेरो प्रतिबद्धता दृढ प्रतिबद्धता छ, म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, जो कोही होस्। म यो समितिलाई भन्न चाहन्छु, कसैको अनुहार नहेरिकन भ्रष्टाचारको सम्बन्धमा हामी कडा नीति अप्नाउँ। यो प्रचारबाजीको लागि होइन, यो स्थितिमा सुधार ल्याउन, अवस्थामा सुधार ल्याउनका लागिको प्रतिबद्धता हो कि कसैको अनुहार नहेरी, कसैप्रति स्नेहभाव वा वैरभाव नराखी, यस्ता कुराहरूबाट पृथक रहेर देशका लागि काम गर्ने हो। त्यस कुरामा अहिलेको सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीको हैसियतले म एस्योर गर्न चाहन्छु यस समितिलाई।
प्रधानमन्त्री ओलीले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढ़ाउनु सरकारको अनिवार्य दायित्व भएको उल्लेख गर्नुहुँदै त्यसका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न ऐनमा संशोधन आवश्यक रहेको समितिलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले वर्तमान सरकार प्रतिशोधका लागि नभई आर्थिक विकासको लक्ष्यका साथ बनेको उल्लेख गर्नुहुँदै भ्रष्टाचारको मुद्दामा कानूनको दृष्टिमा सबै बराबर हुन् भन्ने मान्यताका आधारमा कार्यवाही हुने बताउनुभयो। भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धान गर्ने दायित्व पाएको संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा राजनीतिक भागवण्डाका आधारमा नियुक्ति हुने र राजनीतिक दलका प्रमुख नेतृत्वले नै भ्रष्टाचारीको संरक्षण गर्ने प्रवृत्तिका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको भन्ने सांसदहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले निजामती क्षेत्रमा अनुभवी र राम्रो पहिचान बनाएका व्यक्तिहरू नै आयोगमा नियुक्ति हुने गरेको र संसदीय सुनवाईको प्रक्रिया समेत पार गर्नुपर्ने भएकाले भागवण्डाका आधारमा नियुक्ति भयो भन्न नमिल्ने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले प्रदेशको समुन्नतिका लागि प्रदेश सरकारले अघि सारेका कार्ययोजना कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीसँग आज भएको भेटमा मुख्यमन्त्री सिंहले 22 बुँदामा समेटिएको पत्र मार्फत प्रदेश विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने योजना प्रस्तुत गर्नुहुँदै सो आग्रह गर्नुभएको हो। पत्रमा जानकी मन्दिर विकास कोषको स्थापना तथा मध्य प्रदेशका आठवटै जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भेट्याउन पर्यटकीय करिडोर निर्माण हुनुपर्ने र कमला नदीको बगरमा बगर खेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोत साधनमा सहयोग गर्नुपर्ने लगायत रहेका छन्। यसै गरी भारतीय रेल नेटवर्कसँग जोडिएका दुईवटा शहर जनकपुर र वीरगंजमा व्यापारका लागि आवश्यक स्रोत साधनको प्रबन्ध, कृषि अनुदान कृषकको खातामा सिधै जानुपर्ने व्यवस्था, प्रदेश स्तरमा व्यापार तथा निर्यात केन्द्र सञ्चालन, बारा तथा पर्सामा औद्योगिक करिडोर कार्यान्वयन गर्नुपर्ने लगायतका विषयमा मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओली समक्ष प्रस्तुत गर्नुभएको पत्रमा उल्लेख छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई एकताबद्ध गर्ने बताउनु भएको छ। पार्टीको कोशी प्रदेश समितिको सातौं पूर्ण बैठकपछि आज संचारकर्मीसँग अध्यक्ष प्रचण्डले सबै तहमा पार्टीलाई सुदृढ बनाउने बताउनुभयो। अध्यक्ष प्रचण्डले पार्टीका स्थापित एजेण्डालाई जनता समक्ष लैजान कार्यकर्ता र सिंगो पार्टी लाग्ने पनि बताउनुभयो। मीडिया काउन्सिल विधेयकलाई आम संचार परिषद विधेयकका रूपमा अघि बढ़ाउने सहमति जुटेको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा सांसदहरूले मीडिया काउन्सिल विधेयकको नेपाली नामाकरण गरिनुपर्ने माग राखेपछि संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मीडिया काउन्सिलको नाम परिवर्तन गर्न सकिने बताउनु भएको थियो। बैठकमा सांसदहरूले आम संचार परिषदको पदाधिकारी नियुक्त गरिँदा विषयविज्ञ र स्वतन्त्र को संयोजकत्वमा गठित समितिले सिफारिश गर्नुपर्ने, समग्र प्रेसलाई मर्यादित बनाइने विषय कानूनी रूपमा विधेयकमा समावेश गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले नियमित बजार अनुगमन गर्न गराउन र सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलको संचालन समय अवधि र क्षेत्रगत दायरा विस्तार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था गरी कृत्रिम अभाव र कालोबजारी रोक्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ। यसैगरी बैठकले प्रत्येक पसलमा मूल्य सूची अनिवार्य राख्ने व्यवस्था गर्न अन्तर मन्त्रालय र तीनै तहका सरकारबीच समन्वय र सहकार्य गर्दै बजार अनुगमन प्रभावकारी रूपमा सञ्चालन गरी उपभोक्ता हित संरक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेको अध्ययन र छानबिन प्रक्रिया टुंग्याएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढ़ाएको छ। समिति सभापति सूर्यबहादुर थापाले समितिले हालसम्म सरोकार भएका विभिन्न निकायसँग 33 पटक छलफल गरेको जानकारी दिनुहुँदै प्रतिवेदनलाई अन्तिम रूप दिने कार्य अगाडि बढ़ाएको बताउनुभयो। छलफलका क्रममा सहकारीको सिद्धान्त मूल्य मान्यता पालना नगर्दा अधिकांश संस्थामा समस्या देखिएको र केही सहकारी संस्था भने संगठित रूपमै ठगी भएको देखिएको उहाँले बताउनुभयो। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणबारे पनि समितिले छानबिन गरिरहेको र उक्त संस्थाका अध्यक्ष गीतेन्द्र बाबु जीवी राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको सभापति थापाले बताउनुभयो। यसैबीच समितिले आज संसदीय मामिला पत्रकार समाज, नेपाल आर्थिक समाज पत्रकार आर्थिक पत्रकार समाज सेजन, सहकारी पत्रकार समाज सीजेएन र आर्थिक पत्रकार संघ नाफिससँग छानबिन र अध्ययन प्रक्रियालाई कसरी अगाडि बढ़ाउने भन्ने बारे सुझाव लिएको छ। लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर डाक्टर नीलम ढुंगाना तिमसिनाको संयोजकत्वमा गठित कार्यदलले आज उप प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा सरकारबाट हुनुपर्ने सम्बोधन, नेपाल राष्ट्र बैंक, लघुवित्त वित्तीय संस्था र लघु वित्तीय संस्थाका सदस्यहरूले गर्नुपर्ने कार्यबारे सुझाव दिइएको छ। प्रतिवेदन बुझ्नुहुँदै अर्थमन्त्री पौडेलले प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयनका लागि सबैसँग समन्वय गर्ने र सरकारले गर्नुपर्ने सुझावहरूको औचित्य हेरेर कार्ययोजना बनाएर काम गर्ने बताउनुभयो। उप प्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढंगले काम गर्ने उद्देश्यले गठन भएको बताउनु भएको छ। शहरी विकास मन्त्रालयमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ़दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठूला दलले सत्ता साझेदारी गरेका बताउनुभयो। फरक प्रसंगमा उहाँले शहरी क्षेत्रमा समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो। चितवनको सिमलतालमा 62 जना यात्रु बेपत्ता हुने गरी भएको बस दुर्घटनाको अध्ययन गर्न बनेको कार्यदलले आज गृहमन्त्री रमेश लेखक समक्ष प्रतिवेदन पेश गरेको छ। प्रतिवेदन पेश गर्दै कार्यदलका संयोजक गृह मन्त्रालयका सहसचिव छवि रिजालले दुर्घटनास्थलमा स्थानीय तहले सड़क निर्माण गर्दा भिरालो र पहाड़ी क्षेत्रमा उचित इन्जिनियरिङ डिजाइन बिना नै ग्रामीण सड़क खनिएकाले विपद निम्त्याएको बताउनुभयो। विपद व्यवस्थापन लगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्ने प्रतिवेदनमा सुझाव दिएको छ। प्रतिवेदन बुझ्नुहुँदै गृहमन्त्री लेखकले सड़क दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेको प्रति चिन्ता जनाउँदै प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले बारा पर्सा रौतहट सर्लाहीका उखु किसानहरूको रोकिएको भुक्तानी प्रक्रिया सरकारले छिट्टै अगाडि बढ़ाउने बताउनु भएको छ। भाराको सिमरामा आज आयोजित छलफल कार्यक्रममा मन्त्री अधिकारीले आफू पनि किसानको छोरा भएको हुँदा किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर अगाडि बढ़ने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले सदनको चालू अधिवेशनमा तीन विधेयक पेश गर्ने गरी अघि बढ़ाउन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले विधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको आजदेखि प्रारम्भ भएको छलफलमा मन्त्री चौरसियाले समितिमा विचाराधीन रहेका संक्रमणकालीन न्याय सम्बन्धी विधेयक, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र विधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदको यही अधिवेशनमा पास गर्ने गरी अगाडि बढ़ाउन आग्रह गर्नुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताउनु भएको छ। आज लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले देश संघीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। बंगलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कड़ाई गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढ़ाएको छ। गृह मन्त्रालयको निर्देशन अनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ़न सक्नेतर्फ सचेत रहँदै सीमा क्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढ़ाइएको हो। चरन क्षेत्रको अभाव र अज्ञात रोगले मौरी मर्न थालेपछि जुम्लाका किसान चिन्तित भएका छन्। मौरी पालनबाट मनोज्ञ आमदानी गर्दै आएका किसान पछिल्लो समय मौरी मर्न थालेको र सरोकारवालाले आफ्नो समस्यालाई व्यवस्था गरेको उनीहरूको गुनासो छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
स्याउ, सिमी र ओखरपछि जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत मौरी पालन पनि हो। जुम्लाको मह निकै महँगोमा बिक्री हुने र माग पनि बढ्दो अवस्थामा छ। पछिल्लो वर्षमा बर्खाको सिजनमा पनि एकाएक मौरी मर्न थालेपछि किसान चिन्तित बनेका छन्। चन्दनाथ नगरपालिका तीनका कृषक बालकृष्ण उपाध्याय।
बाह्रवटा मङ्सिरमा बाँचे थियो, अहिले आएर जम्मा चाहिँ दसवटा रह्यो, दसवटा पनि साथमा झडिसकेका छ। करिब यो महिनामा रोगकै समस्या देखिया छ। मौरी चाहिँ झट्ट
पात्रासी गाउँपालिका वडा नम्बर 7 का टेकबहादुर बुढाले लम्पी स्किन रोगले सबै गाई गोरु मरेपछि मौरी पालन शुरू गर्नु भएको थियो। 40,000 लगानी गरेर 5 मौरीका घार खरिद गरेका उहाँसँग अहिले एउटा घार पनि छैन। सहज होला भनेर मौरी पालन गरे पनि एक वर्ष नबित्दै 5 घार रित्तिएर आमदानी मात्र खोसिएको छैन। रोग किरा संक्रमण हुँदा आपद विपद पर्दा सहयोग गर्ने कुनै सहयोगी निकाय नभएको टेकबहादुर बुढाको गुनासो छ।
व्यवसाय जति गढे पनि डुब्ने काम मात्रै छ क्या। सरकारले पनि ध्यान दिँदैन, सहकारीले पनि त्यति चासो मौरी हुन्छ भनेर मौरी म जोड दिने 5 किने मैले 5 मरे।
मौरीले प्राग सेचन गर्ने फलफूल जन्य बाली नाली रोप्न छोडेकाले पनि मौरी पालन संकटमा पर्दै आएको कृषि विज्ञहरू बताउँछन्। मह बेचेर मात्र जुम्लामा वार्षिक अनुमानित 24 करोड़ भित्रिने गरेको छ। जुम्लाका 8 पालिका गरी अनुमानित 8,000 मौरीका घार रहेका छन्। जोखिमका कारण मौरी पालक किसान मर्कामा परेको कर्णाली मौरी पालन सहकारी संस्थाका सचिव नारायण चौलगाईले बताउनुभयो।
हामीसँग त बजेटै हुँदैन, एउटा सहकारी हो। मौरी पालक कृषकहरू जति समिति नै आए शेर सदस्यमा ल्याउँछु, केही समस्याहरू आयो भने मिटिङ गर्छौ, हामीसँग त्यो बजेट छैन।
जुम्लामा मौरीका लागि उपयुक्त घार नहुनु, परम्परागत घारमै काम चलाउनु, चरण क्षेत्रको अभावसँगै पुरानै विभिन्न खाले रोगका कारण मौरी मर्न थालेको मौरी विज्ञ सतानन्द उपाध्याय बताउनु हुनुहुन्छ।
नयाँ रोग आएकै छ, पुराना रोगलाई व्यवस्थापन गर्न मौरी घार उपयुक्त अनुसारको जुम्लाको लागि छैन। जुन प्रयोग गरेका घार छन् ती परम्परागत छन्।
किसानको जीविकोपार्जन र जिल्लाको आर्थिक समृद्धिसँग जोडिएको मौरी पालन व्यवसायलाई प्रवर्धन गर्न मौरीमा लाग्ने रोग किराको निवारणका लागि सरकारवाला निकायले ध्यान दिन जरुरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
जाजरकोटको भेरी नगरपालिका छ गंजमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 16 जना घाइते भएका छन्। जाजरकोट सदरमुकाम खलंगाबाट नेटातर्फ जाँदै गरेको जीप सड़कदेखि 400 मिटर तल खस्दा चालक 35 वर्षीय मानबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा घाइते मध्ये 3 जनाको अवस्था गम्भीर रहेको छ। देशभर कीटजन्य तथा पानीजन्य रोगको संक्रमण बढ़दै गएको छ। स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले डेंगीबाट एकजनाको मृत्यु भएको आज जानकारी दिएको छ। त्यसै गरी हैजा संक्रमितको संख्या पनि बढ़दै गएको छ। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै आज संसद विघटन गर्नुभएको छ। बंगलादेशमा सरकारी जागिरमा आरक्षण कोटा प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले शुरू गरेको आन्दोलनले प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको थियो। बंगलादेशमा आएको राजनैतिक परिवर्तनपछि हिजो राति नै राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सेना प्रमुख वाकर उज जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गर्नुभएको थियो। प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बंगलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डाक्टर मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ। प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ मोहम्मद र अबु बकर मजुमदारले मंगलबार भिडियो सन्देश मार्फत यस्तो घोषणा गरेका हुन्। यसैबीच बंगलादेशका विपक्षी नेत्री खालिदा जिया आज वर्षौंपछिको नजरबन्दबाट मुक्त हुनुभएको छ। 78 वर्षीय जियालाई पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सन् 2018 भ्रष्टाचारको आरोपमा 17 वर्षको कारागार सजाय सुनाइएको थियो। 76 वर्षीय हसिना व्यापक जनप्रदर्शनपछि हिजो राजीनामा दिई भारत पलायन भइसक्नु भएको छ भने त्यहाँ सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गर्नु भएको छ। हसिनाको पलायनपछि जिया लगायत विरोध प्रदर्शनमा कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो। जिया र हसिना बीचको शत्रुतालाई बंगलादेशमा बेगमहरूको लड़ाईको नामले चिनिन्छ। यसै गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बंगलादेशको घटनाक्रमलाई नजिकबाट नियाली रहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गर्नुभएको छ। महासचिव गुटरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गर्दै शान्तिपूर्ण व्यवस्थित र लोकतान्त्रिक महत्वमा जोड़ दिनुभयो। बंगलादेशमा प्रदर्शनकारीहरूले एक होटलमा आगजनी गर्दा कम्तीमा 24 जनाको मृत्यु भएको छ। अवामी लीगका एक सदस्यको सो होटलमा हिजो आगजनी गरिएको थियो। आगलागी नियन्त्रणका लागि करिब 12 घण्टा लागेको बंगलादेशको दैनिक पत्रिका डेली स्टारले जनाएको छ। अब आर्थिक समाचार।
पूर्व अर्थमन्त्री एवं बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालका खाड़ीका राष्ट्रहरूको प्रयास बिमस्टेक व्यापार शिखर सम्मेलन मंगलबारदेखि भारतको नयाँ दिल्लीमा शुरू भएको छ। कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्रीजले त्यहाँको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको व्यापार शिखर सम्मेलनमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी मंगलबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ। सम्मेलन बिहिबारसम्म सञ्चालन हुनेछ। सम्मेलनका क्रममा नेपालका तर्फबाट बिमस्टेकबाट नेपालको व्यापार व्यवसाय परिवर्तनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल हुने उद्योग मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ। त्यसक्रममा नेपाली वस्तु निर्यातका लागि बजार वृद्धि हुने, क्षेत्रीय मूल्य श्रृंखला आबद्धता वृद्धि हुने, सेवा निर्यात लगायतको अभिवृद्धि हुन सक्ने नेपालका तर्फबाट अपेक्षा गरिएको छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से 13 अङ्कले घटेको छ। अघिल्लो दिनको तुलनामा यस दिन बजारको परिसूचक नेप्से 145 अङ्क अर्थात 5.18% घटेको छ। सोमबार 2796.38 अङ्कमा रहेको नेप्से परिसूचक मंगलबार घटेर 2651 अङ्कमा कायम भएको छ। शेयर बजार भारी अङ्कले घटे पनि यस दिन बजारको बजारको कारोबार रकमले भने नयाँ रेकर्ड निर्माण गरेको छ। यस दिन बजारमा 23 अर्ब 71 करोड़ रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। यसअघि गत बुधबार बजारको कारोबारमा 21 अर्ब 91 करोड़ रुपियाँ बराबरको उच्च कारोबार भएको थियो। सोमबार नेपाली बजारमा कीर्तिमान कायम गरेको सुनको मूल्य मंगलबार भने तोलामा 2,300 रुपियाँले घटेको छ। छाप भएको सुन सोमबार प्रति तोला 1,50,000 मूल्यमा किनबेच भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। मंगलबार सुनको मूल्य घटेर प्रति तोला 1,47,700 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
इरान विरूद्ध 3-0 सोझो सेटमा जित निकाल्दै नेपाल सेल्टर एसियन भलिबल एसोसिएसन काभा महिला नेशनल लीगको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपोको कभर हलमा मंगलबार नेपालले खेल 25-21, 28-26, 25-20 आफ्नो पक्षमा पार्यो। नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमी फाइनल प्रवेश गरेका थिए। लीग चरणको खेलमा नेपाल इरानसँग 3-2 सेटमा पराजित भएको थियो। यसै गरी नेपालले लीग चरणमा श्रीलंका र मालदिवसलाई समान 3-0 र भारतलाई 3-2 सेटमा पराजित गरेको थियो। यता भारतसँग 3-1 सेटमा पराजित बेहोरेको इरानले श्रीलंकालाई 3-2 तथा मालदिवसलाई 3-0 सेटमा हराएको थियो। नेपालले बुधबार उपाधिका लागि भारतको सामना गर्नेछ। मंगलबार नै सम्पन्न पहिलो सेमी फाइनलमा भारतले श्रीलंका विरूद्ध 3-0 सोझो सेटमा जित निकालेको थियो। थ्री स्टार क्लबले ललित मेमोरियल एन्फा यु 18 युथ लीगमा 7 बाटो युथ क्लब विरूद्ध जित निकालेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा 7 प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बागलुङ र गुल्मीमा पहिरोमा परि 11 जनाको मृत्यु, 4 जना बेपत्ता। भारी वर्षाको उच्च जोखिम रहेका 34 जिल्लामा आज र भोलि रात्रि बस नचलाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको अनुरोध। भ्रष्टाचार निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनद्वारा संसद विघटन, विपक्षी नेत्री खालिदा जिया रिहा। र काभा महिला भलिबल नेशन्स लीगमा इरानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।